नमस्कार, कार्यक्रम अन्तर संवादमा म नवराज लम्साल र मेरा साथी शंकर भण्डारी। समय, समाज र राजनीतिमाथिको समसामयिक विश्लेषण कार्यक्रम अन्तर संवादको आजको श्रृंखलामा हामी नेकपाको राजनीति, सरकार र पार्टी बीचको सम्बन्ध र भावी दिनहरूका विषयमा एकजना नेतासँग संवाद गर्छौं। र आज हामीले संवादका लागि पूर्व मन्त्री समेत रहनुभएका नेकपाका एकजना नेता आनन्द पोखरेलसँग सम्पर्क गर्न कोशिश गरिरहेका छौं। उहाँसँग सम्पर्क भएपछि हामी उहाँसँग संवाद कायम गर्नेछौं। यतिखेर नेपालको समसामयिक राजनीतिमा केही तरंगहरू देखा परेका छन्। सरकार र पार्टी बीचको अन्तर सम्बन्ध र विशेषत सरकार पार्टीमाथि वा पार्टी सरकारमाथि हावी हुने भन्ने यो राजनीतिक शब्द अर्थात जार्गन धेरै पुरानो हो र पछिल्लो चरणमा यसलाई 2050-51 राजनीतिसँग पनि तुलना गर्न थालिएको छ भने फरक ढंगले पनि हेरिएको छ र धेरैले नेपाली राजनीतिको यो पछिल्लो चरणलाई स्वाभाविक रूपमा पनि लिएका छन् भने कतिले अस्वाभाविक रूपमा पनि लिएका छन्। शीर्षस्थ नेताहरूको आफ्नै खालको व्याख्या र विश्लेषण र तर्कहरू छन्। प्रधानमन्त्री र सरकारले यसलाई विकास निर्माणको गति तीव्र भएको बेला पार्टीको सहयोगको अपेक्षा गरिरहेको जस्तो देखिन्छ भने पार्टीले सरकारका कतिपय कमी कमजोरीमाथि र कतिपय राजनैतिक भागभण्डामाथिको चर्चा र टिप्पणीहरूलाई अगाडि बढ़ाइरहेको जस्तो पनि देखिन्छ। यो ठिक यो सन्दर्भमा पछिल्लो चरणको अवस्थालाई चाहिँ पार्टीका मध्यस्तरका नेताहरूले कसरी हेरिरहनु भएको छ भन्ने सन्दर्भको व्याख्या र विश्लेषण पनि एउटा नयाँ हुन सक्छ भन्ने लाग्छ। त्यसको अर्थमा हामीले आज एकजना पूर्व मन्त्री समेत रहनुभएका एकजना नेता आनन्द पोखरेलसँग सम्पर्क गर्न कोशिश गरेका छौं। उहाँसँग सम्पर्क स्थापित भएपछि हामी अन्तर संवादको यो श्रृंखला अघि बढ़ाउँछौ। एकैछिन विश्राम। यतिखेर हाम्रो सम्पर्कमा पूर्व मन्त्री समेत रहनुभएका नेकपाका एकजना नेता आनन्द पोखरेल हुनुहुन्छ। हेलो,
हजुर,
अन्तर संवादमा स्वागत छ।
धन्यवाद नमस्कारजी।
पछिल्लो दिनमा नेकपाको राजनीतिक गतिविधिहरूलाई चाहिँ कसरी हेरिराख्नु भएको छ एकजना नेताका हिसाबले, एकजना पूर्व मन्त्रीका हिसाबले, तपाईँको आफ्नो हेराई चाहिँ कस्तो छ?
अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा जुन खालको पार्टीको आन्तरिक जीवनमा जुन खालको छलफल, बहस, क्रिया प्रतिक्रिया आएको छ, त्यो क्रिया प्रतिक्रियामा मान्छेहरूको चासो जिज्ञासा बढेको छ। तर मलाई के लाग्दैन भने अहिलेको पार्टीको सांगठनिक जीवनभित्र जे जे कुरा बाहिर आएको छ त्यो कुराको बारेमा बाहिर मिडियाले मात्रै बाहिर ल्याएको र प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी ओली पार्टी अध्यक्षले सचिवालयको निर्णय जुन भएको छ त्यो निर्णयको बारेमा टिप्पणी पनि गर्नुभएको छैन। मैले भनेको यसो पनि भन्नुभएको छैन, तर प्रचारमा प्रधानमन्त्री यो भन्नुभएको छ, ऊ भन्नुभएको छ भनेर प्रधानमन्त्रीलाईको हावडा दिँदै केही पत्र पत्रिका लेखेका छन्। त्यसमै सत्यता छैन। त्यसो भएको कारणले गर्दा अहिलेको स्थितिमा जे खालको बाहिर चर्चा परिचर्चा छलफल भएको छ त्यो चर्चा परिचर्चाको छलफलमा कुनै सत्यता छैन र जुन मान्छेहरूले पार्टीमा केपी ओली पार्टीभित्र कमजोर पर्नुभयो, सरकारलाई कमजोर गर्नुभयो, घेराबन्दी गर्यो भन्ने कुरा छ र मलाई लाग्दैन नेकपाको सदस्य अध्यक्ष उहाँ आफै हुनुहुन्छ र उहाँलाई कसैले पनि पार्टीका नेतृत्व पनि घेराबन्दी गर्ने अप्ठ्यारो पार्ने स्थिति बन्दैन होला र पार्टीको निर्णय जे छ सचिवालयको निर्णय त्यो सचिवालयको निर्णयमा उहाँले टिका टिप्पणी नगरेको अवस्थामा वामदेवलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने कुरामा उहाँले कुनै टिका टिप्पणी नगरेको मैले रेडियोमा पनि सुनेको छैन, पत्रकार सुनेको छैन, उहाँको भर्बेटम पाइप पनि थाहा छैन नभएको अवस्थामा त्यसरी टिका टिप्पणी गर्नु, पार्टीमा आन्तरिक खिचलो छ भन्नु, प्रधानमन्त्री कमजोर छ भन्नु कुरामा चाहिँ कुनै सत्यता नभएको कुरा म यहाँलाई।
तर धेरैजना मान्छेहरूले त नेकपाको पार्टी एकीकरणको राजनीति अब यु टर्न हुन खोज्यो, झन्नै विभाजनको डिलमा पुग्यो भन्ने ढंगले पनि अलि धेरै विश्लेषण गरे। यति धेरै ठूलो विश्लेषण पनि आग्रह मात्रै होला र
नेपाल कङ्ग्रेस पार्टी लामो टुटफुटको श्रृङ्खलाबाट विकसित हुँदै आएको हो। त्यसले गर्दाखेरि विभिन्न बेलामा पार्टीहरू जोड्ने फुट्ने क्रम पनि भइरहेको कारणले गर्दा त्यति बेला पनि एउटा विषयलाई लिएर पार्टी फुट हुने, विभाजन हुने कुराको सम्भावना छैन। यति कमजोर धरातलभित्र पार्टी एकता भएको होइन। पार्टी एकताले निर्वाचन बनाउन संयुक्त वामपन्थी गठबन्धन बनाउनु, पार्टी एकता जानु र तलका कम्पनी एकीकृत भइसकेको बेलामा यो फुटको चर्चा हल्ला निराधार हुन् र यो फुट हुन्छ भनेर तीन चार कोणबाट आएका विषयहरू। एउटा कोणबाट नेकपा फुटोस् भनेर लामो समयदेखि यो एकतासँग खुसी नहुने तत्त्वहरू यतिले अलिअलि सल्वा लागेका छन् र यी खुसी नहुने तत्त्वलाई स्वयं पार्टी नेतृत्वले र वरिपरि बस्ने मान्छेले नि उनीहरूको अभिव्यक्ति भनाई र उनीहरू चाहिँ पार्टी एकता र त्यसको पार्टी अनुशासनको पालन नगर्दाखेरि विभिन्न ढङ्गले मिडियामा चलाइने अनाधिकार अनेक अनाधिकारिक विचारहरू र त्यसपछि वैचारिक ढङ्गले पनि कम्युनिस्ट पार्टी छ र उसको विचार छ असफल राख्ने तत्त्वहरू जहिले पनि कम्युनिस्ट पार्टीलाई बोलाएको देख्न चाहँदैन यो कमजोर गर्न चाहन्छन् यी तिन चार कोणबाट अलिक बेसी चर्चा र छलफल भएका हुन् हामी स्वयं हाम्रो प्रतिपक्ष साथीहरूले पनि यो कोणबाट छलफल गरेका हुन् तर केपी ओलीको आजसम्मको राजनीतिक इतिहास हेर्दा उहाँले आफूले स्वयं उपस्थित भएर गरेका निर्णयहरू उहाँले कहिले पनि के अरे त्यसलाई चाहिँ फरक ढङ्गले प्रस्तुत गर्नुभएको छैन फरक जानुभएको छैन उहाँको अहिलेसम्मको इतिहासमा पार्टीलाई कमजोर पाउने पार्टीलाई विघटनतिर लाने कहिले पनि गर्नु नै भएको छैन त्यस कारण केपी ओलीको नेतृत्वमा यताबद्ध भएको पार्टी फुट्छ कमजोर हुन्छ भन्ने मान्छेहरूको कल्पनै नगरी हुन्छ त्यसको अतिरिक्त म एउटा कुरा के भन्न चाहन्छु भने र केपी ओलीले यसो गरिदिन्छन् भनेर उहाँको करलाई होचो बनाउन र उहाँको करलाई कमजोर बनाउन र अहिले सरकार लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई कमजोर बनाउन उहाँले लिएको राष्ट्रियताप्रतिको अडान जुन भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकको रूपमा जुन खालको चिनसम्म व्यापार पारण सन्धि भएको छ र कालापानी महेश कालापानी लिपुलेख लिम्पिया द्वाराको नक्सा सहितको नयाँ सहयोग हुँदैछ र भारतलाई पनि उहाँले चाहिँ नोट लेखेर पठाएको छ नेपाल सरकारले इतिहासमा कहिले पनि नगरेको यस्ता चिज गरेको हुनाले यो राष्ट्रवादी अडानप्रति असहमत हुनेहरू र नेपालले चाहिँ आफ्नो राष्ट्रवादी अडान राख्यो नेपालको स्वाधीनता र अखण्डता अत्याचारलाई पहल कदम गर्यो भनेर खुसी नहुनेहरू त्यसलाई मिचेकै कुरालाई नेपालको सीमा मिचेकै कुरालाई खुसी हुने मान्छेहरू अनि नेपालको सीमा मिचेर अनि आफ्नो प्रभुत्व कायम गर्ने विस्तारबाट स्रोत बनाउने चिन्तन बोकेका छिमेकीहरूको पनि केपी ओली कमजोर होस् भन्ने चाहना छ त्यो चाहनालाई केही केही मिडियाले केही केही पार्टीभित्रकै केही तत्त्वले बोकेर हिँडेका छन् तर यी सबै चिजहरू पानीको फोका जस्तै हुनेछन् केपी ओलीको नेतृत्वमा यी सब कुरा प्रायोजित भएर पार्टीले टिक्काबाट अगाडि
पखेलजी जस्तो जस्तो तपाईँले यति धेरै बिहान बिहानैको यो संवादमा यति आशावादी संचार गरिरहनु हुँदा पनि तर सामान्यतया पार्टी र सरकारको बीचमा तिक्तता अलिअलि असहिष्णुता त छ भन्ने कुरा त मान्नुहुन्छ नि होइन सचिवालय बैठक सकिने बित्तिकै माधव नेपालसँग प्रधानमन्त्रीज्यूको भेट हुनु मीडियामा आउनु प्रचण्ड अर्का अध्यक्ष प्रचण्डले चितवनमा गएर यो प्रधानमन्त्रीले कुरा मान्नै पर्छ भनेर भाषण गर्नु यो बाहिर एमसीसीदेखि सीमा विवादका कुराहरूको सन्दर्भमा संक्षेपमा चाहिँ सरकार र पार्टी बीच अलिअलि चिराचिरा त हो नि त पोखरेलज्यू
मैले अघि नै मैले यसको ब्याकग्राउन्डमा कतिपय समयमा मैले एउटा तितो यथार्थ भन्नै पर्छ कम्युनिस्ट आन्दोलनभित्र जुन चाहिँ घुसपेट इतिहासको लामो श्रृङ्खला हो त्यो घुसपेटले पार्टीको विभिन्न बेला विभाजित भएका छन् हाम्रो नेतृत्व त पार्टी पार्टीको ठाउँमा बसेर तर प्रत्यक्ष अप्रत्यक्ष रूपमा आफ्नो महत्वाकांक्षालाई केन्द्रबिन्दु राखेर प्रतिक्रियाभन्दा फाइदा पुग्ने गरी बर व्यवहार गरिएको तपाईँले श्रृङ्खलाबद्ध स्थिति अहिलेकै स्थिति हेर्नुहुन्छ भने यसबाट पुष्टि हुन्छ बेमौसमी बेलामा संविधान संशोधनको कुरा र व्यक्तिलाई लिएर संविधान संशोधन गरेर चाहिँ प्रधानमन्त्री बनाउने कुरा राष्ट्रिय सभा प्रधानमन्त्री बनाउने कुरा जस्ता कुरा पनि यसभित्र छलफलमा आएका छन् र एकपटक म राष्ट्रिय सभामा जान्न प्रधानमन्त्री नभइकन भन्दाखेरि अर्कोपल्ट राष्ट्रिय सभामा जान तयारी हुने स्थिति पनि आएको छ यस्ता चिजहरूले स्वाभाविक होला राम्रो होला वामदेव कमल मेरो नेता हो मैले उहाँलाई सम्मान गर्छु तर नेतृत्वको बोलीमा कन्सिस्टेन्सी हुँदैन फरक फरक परिवर्तन हुन्छ भने स्वाभाविक रूपमा नेतृत्वले किन यस्तो भयो भने संख्या गर्नु स्वाभाविक हो त्यो संख्याको सुविधा मात्रै हो तर म के कुरा भन्छु भने नेतृत्व तहले नेतालाई भेट्नु छलफल गर्नु अनि संवाद गर्नु पार्टीले एकताबद्ध सुदृढ बनाउनुको लागि चाहिँ पहल कदम गर्नु त्यो स्वाभाविक हो जहाँसम्म अर्का अध्यक्ष कार्यकारी अध्यक्ष सदन नेता कमलेश प्रचण्डले चितवनमा गएर बोल्नुभयो उहाँले चितवनमा गएर बोलेको कुरा चाहिँ सचिवालयले यो निर्णय गर्छ प्रधानमन्त्रीले कानुन गर्नु छ प्रधानमन्त्रीले कानुन गर्दिन भनेकै छैन र खालि बाहिरबाट यसो भने यस्तो आशय छ भनेर पत्रपत्रिका प्रचार मात्रै भएको र अहिलेसम्म कहीँ प्रधानमन्त्री यस सन्दर्भमा बोल्नु भएको छैन नबोलेको विषयलाई प्रधानमन्त्रीको अव्यक्त चाहना यो छ त्यसो भने अव्यक्त चाहना यो भएको कारणले गर्दा उहाँले मान्नुहुन्न होला भनेर तन्काउँदै तन्काउँदै प्रचार गरिएको विषय हो र यो विषयले कुनै अर्थ राख्दैन नेपाल कम्युनिस्ट आन्दोलनमा नेकपाको एकताको प्रक्रियामा यसले कुनै अर्थ राख्दैन। बाहिर जुन ढङ्गले दमदार ढङ्गले मान्छे विभिन्नपूर्ण बोलिएका छन् त्यो बोल्न चाहिँ कम्तीमा मैले के भन्छु भने त्यो बोल्ने कुरा चाहिँ त्यो बाहिर भन्नुभन्दा कम्तीमा दुईटा अध्यक्षले सँगै बसेर समस्याहरू चाहिँ छलफल गर्नुपर्छ अगाडि आउनुपर्छ। मैले बागमती प्रदेशको जुन बागमती प्रदेश भेला भएको थियो दुईटै नेताले यस सम्बन्धमा बोलेन प्रत्यक्ष छलफल बस पत्रिकामा प्रचार भएपछि केपिओले यो सचिवालयको निर्णय नमान्ने उसले मान्नैपर्छ भन्यो भन्दाखेरि त्यो ऐतिहासिक कार्यक्रममा काठमाडौँ कार्यक्रममा तिनवटा नेतालाई एउटै मञ्चमा राखेको मैले राखेको म पार्टी सचिवको यसले तर त्यसमा विवादको कुरा पार्टी एकता हुन्छ कार्यक्रम नआतिनु यसमा कुनै समस्या होइन भने तिनटैले बोल्नु भएको छ भने त्योभन्दा यता पनि तन्काएर जुन ढङ्गले प्रचार प्रसार गरिन्छ र इसाराले आशयले केपिओलाई कमजोर बनाउन खोज्ने प्रयासले कसले अभिव्यक्ति दिन्छ भने त्यो केपी ओलीसँग र सबै अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्रीसँग पूर्वाग्रहको कुरा मात्रै हो भन्ने मलाई लाग्छ।
जस्तो पोखरेलले अलिकति यो टेक्निकल एकता अथवा त्यो बाहिर देखिने एकता अथवा अरू सन्दर्भभन्दा अलिकति भावनात्मक हिसाबले हेर्ने भने त अघि अस्ति भर्खर उपाध्यक्ष बन्नुभएका वामदेवले मलाई बरु पार्टीबाटै निकाल भन्नुभयो भन्नेसम्म कुरा बाहिर आउँदाखेरि त त्यसले चाहिँ हामीले वामदेव गौतम अथवा अरू कसैको एबीसीडी उहाँहरूको संवेदनाको तहबाट विश्लेषण नगरेर राजनीतिक विश्लेषण मात्रै गर्यौं कि त्यहाँ कोही मान्छेले मलाई पार्टीबाट निकाल्ला भन्नुपर्ने स्थितिमा पुग्दा उहाँको महत्वाकांक्षा जागे मात्रै होला कि महत्वाकांक्षा दबाइएको स्थिति होला कि केही न केही बाहिरबाट हेर्दाखेरि अलिअलि दरार त छ है।
मैले वामदेव कोविदको अहिलेसम्मको राजनीतिक इतिहास पार्टी जीवन उहाँले खेलेको भूमिका म उच्च मूल्याङ्कन छु उच्च प्रशंसा गर्छु तर सच्याइ के हो भने निर्वाचनमा जानु निर्वाचनमा हार्नु त्यसलाई विषय बनाएर उ गर्नु थुप्रै साथीहरू हार्नु भएको छ त्यहाँ कतिपयका सहयोग र असहयोगका विषय पनि होलान् तर संयुक्त 50 कार्यकर्ता चुनाव हार्दाखेरि पनि यो विषय उठाएका छैनन् र एउटा सामान्य संस्कृति के हो भने एकपल्ट निर्वाचन हारिसकेपछि त्यसलाई फेरि 5 नपुगिकन चाहिँ युवा त्यो कोणबाट छलफल र बहसमा ल्याउँछ त्यो आफ्नै कारणले पार्टीमा विवाद खडा गर्ने काम कुनै नेता र नेतृत्वले गर्नुहुँदैन वामदेव कोविदले गर्नुहुन्न भन्ने मेरो विश्वास हो। तपाईँले त्यो भनिएको सचिवालय बैठकबाट बाहिर निस्केपछि वामदेव कोविदले कुनै कुरा बोल्नु भएको छैन कुनै मिडिया देख्नुभएको छ वामदेव कोविदले युवा त्यो भनेर बोल्नुभएको म राष्ट्रिय सभामा जान्छु पार्टीले निर्णय गरौँ पार्टीलाई थ्याङ्क्स पनि भन्नुभएको छैन गरेको छैन भने तर मलाई पार्टीबाट निकाल्नुपर्छ यस्तो लागु गरिँदैन त्यो पनि भन्नुभएको छैन। त्यस कारण यी केवल प्रचारका कुरा हुँदा विस्पेरिङ कानेखुसीका कुरा हुन् यी कानेखुसीका कुराको तहमा भन्दा स्वयं व्यक्ति हाम्रो नेपाली राजनीतिको केन्द्र भएको छ उसले दिने प्रतिक्रिया र क्रियासँग चाहिँ हामीले ध्यान दिएर विश्लेषण गर्नुपर्छ तर नेपालको मिडियाहरू नेपालको पोलिटिक्स आशंकाको भरमा जुन खालको छलफल र बहस गरेर समाजलाई विभाजित गर्ने पार्टीका कार्यकर्ताको मनस्थितिमा चाहिँ एउटा चाहना र अपेक्षामा चाहिँ पानी पोख्ने जुन खालको कल्चर छ यो कल्चरबाट अब हामी मुक्त हुनुपर्छ नेपाल कम्युनिस्ट आन्दोलनलाई पार्टीका कार्यकर्ता मुक्त हुनुपर्छ यसो गरिएन भने समस्या हुन्छ। त्यस कारण अहिले बनाएका यी सबै प्रचारबाजी हुन् कृत्रिम प्रचारबाजी हुन् यसले कुनै अप्ठ्यारो असजिलो पार्दैन र अहिलेको प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले निरन्तर रूपमा 5 मुलुकको नेतृत्व प्रदान गर्छ र महाधिवेशन नआउन्जेलसम्म पार्टीको नेतृत्व उहाँहरू दुईटा अध्यक्षले संयुक्त रूपमा गर्नुहुन्छ विधानको व्यवस्था पनि त्यही छ। त्यसको साथसाथै अहिलेको हाम्रो प्रस्तावित हाम्रो अहिलेको जुन कारण अन्तरिम विधानमा प्रश्नमा कुनै पनि निर्णय अल्पमत बहुमत नगरी सहमतमा गर्ने भन्ने कुरा प्रश्नमा लेखेको छ त्यसो भएको कारणले यही विधानको स्पिड अनुसार सबै नेता र नेतृत्व चल्नुपर्छ कुनै समस्या आउँछ जस्तो लाग्दैन। जब विधि मिच्ने र व्यक्तिगत महत्वाकांक्षा व्यक्तिगत कुण्ठालाई पार्टीको आम जीवनसँग अनुशासनसँग खेलबाड गर्ने काम कोही कसैले गर्नु हुँदैन भन्ने मेरो आफ्नो मान्यता तपाईँ समक्ष राख्छु।
जस्तो अब अलिकति बागमतीमा आउँ बागमती प्रदेशको सचिव पनि हुनुहुन्छ पार्टीको यहाँ त्यो हामीले केन्द्रीय स्तरको विवादको एक चरण समीक्षा गर्यौं अन्तमा छौं हामी बागमती प्रदेशमा पनि त्यो विवाद त छ नि केही विवाद बागमती प्रदेशबाट पनि मुक्त छैन त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
अब स्वाभाविक रूपमा यो जीवन्त पार्टीभित्र विषयलाई हेर्ने नजरहरू फरक हुन्छन् त्यसमा पनि मान्छेका आफ्ना आफ्ना अवधारणा हुन्छन् आफ्ना आफ्ना आग्रह र कुण्ठाहरू पनि हुने गर्छन्। त्यो बेला बेलामा त्यस्ता चिजहरू बागमतीको पार्टी जीवनमा पनि कहिलेकाहीँ प्रकट हुन्छ तर त्यो प्रकट भएको कुरा पनि पार्टीको बेहतर एकता पार्टीको प्रगति पार्टीको उन्नति र पार्टीले लिएको सोच उद्देश्य लक्ष्य पूरा गर्ने क्रममा त्यसले कुनै बाधा व्यवधान पर्दैन, पार्दैन र पारेको पनि छैन र म पार्न पनि दिन्न। त्यस कारण यस्ता चिजहरू म आन्तरिक रूपमै पार्टीभित्र हल गरेर अगाडि जाने प्रक्रियाहरू चाहिँ हामी अगाडि बढाएका छौँ। पार्टी बागमती पार्टीको नेतृत्व अहिले अहिलेसम्मको यो 22 महिनाको अवधिभित्र मैले के देखेको छु भने हामी अत्यन्त धेरै छलफल र बहस गर्छौँ, तर सानै निर्णय गरेर त्यसलाई एकताबद्ध ढङ्गले कार्यान्वयन गर्ने संस्कृति हाम्रो अगाडि छ। त्यही संस्कृतिको आधारमा हामी बागमती प्रदेश संरक्षण तन्त्रलाई अगाडि लिएर जान्छौँ भने मैले विश्वास दिएको छु।
जस्तो अन्तमा छौँ पोखरेलज्यू, सचिवालय छ, सचिवालय भन्दा बाहिर एउटा ठूलो समूहको घेरा पनि छ, अब अरू पार्टीका संरचनाहरू धेरै छन्, यी सबैका बीचमा तपाईँहरू मध्यम तहको, मैले मध्यम भन्ने अर्थले अर्को अर्थ नलागोस्, केन्द्रीय नेतृत्व र तल्लो स्तरको नेतृत्वको बीचमा तल र माथिलाई संयोजन गर्ने हिसाबले तपाईँहरूले आफैले पनि अलिकति सकस्त भोग्नु भएको छ नि है?
मैले अहिलेसम्म त्यस्तो महसुस गरेको छैन, किन मेरो राजनीतिक जीवन पनि 34 सालदेखि म यो लाइनमा छु, यो पार्टीको नेकपाको यो लाइन छ। अहिलेसम्म निरन्तर रूपमा यी बट नमनिकै पार्टीको आदेश पालन गर्ने एउटा अनुशासित कार्यकर्ता हुँ। अहिले केन्द्रीय कमिटीको सदस्यको हैसियतले प्रदेश कमिटीको सचिवको जुन जिम्मेवारी पाएको छु, त्यो जिम्मेवारी पाउने क्रममा बागमतीको पार्टी एकतालाई मजबुत बनाउने, बागमतीमा पार्टीले अगाडि सारेका नीति र कार्यक्रमलाई कार्यान्वयन गर्ने, पार्टी अभियानलाई तलदेखि माथि लिएर जाने, यो कुरामा कुनै कमी छैन राखेर हामी अगाडि बढेका छौँ। माथि र तलको जुन तपाईँले प्रश्न गर्नु, माथिको नेतृत्वले जुन हामीलाई लिखित रूपमा परिपत्र जारी गर्छ, कसले के भन्नु त्यसपट्टि बागमती प्रदेश लाग्दैन, लिखित रूपमा जे दस्तावेज आउँछ त्यसलाई जस्तै कार्यान्वयन गर्छन्,
लिखित दस्तावेज कार्यान्वयन गर्छौँ। हस्, धेरै धेरै धन्यवाद। पूर्व मन्त्री समेत रहनुभएका नेकपाका एकजना नेता आनन्द पोखरेल हामीसँग हुनुहुन्थ्यो, उहाँसँग सम्वादसँगै अन्तर सम्वादको श्रृङ्खला यहीँ सकिन्छ। हामी सबै विदा पाऊ, नमस्कार।